نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم آج اس مختصر سے وقت میں ایک بہت پیاری سورت کا خلاصہ کریں گے. مجھے ایسی لگ رہا ہے کہ دریا کو کوزے میں بند کرنا, لیکن اللہ کا کلام جو ہم سب جانتے ہیں کہ پہلے سے ہی بہت زیادہ کنسائز اور مختصر لفظوں میں بات کرنے والا ہے, اور جب ہم قرآن پاک کو سیکھتے ہیں, پڑھتے ہیں, اور اس کے بعد ہم اس میں سے اگر اپنے حساب سے وہ چیزیں پک کر لیں جو ہمیں سمجھ آئیں اور جو نہ آئیں اس کو چھوڑ دیں, تو مجھے لگتا ہے کہ یہ قرآن پاک کا حق ادا نہ کرنے والی بات ہے. اور صرف ساتھیوں کے لیے یادداشت کے لیے بول دوں کہ اس وقت میں جن لوگوں سے بات کر رہی ہوں, مجھے بتایا گیا کہ ماشاءاللہ آپ لوگ یہاں باقاعدہ شروع سے قرآن پاک پڑھ رہے ہیں, رائٹ. کیونکہ بات کا سٹائل فرق ہوتا ہے, نئے لوگوں میں بات کریں تو اور سٹائل ہوتا ہے, اور جو اسٹوڈنٹس ہوتے ہیں ان کے ساتھ بالکل ڈفرینٹ ہوتا ہے. تو میں اپنے اسی مائنڈ سیٹ کے ساتھ چلوں گی. کسی کو بات کوئی مشکل لگی, ہمارے گیسٹ بھی کچھ نہ کچھ تو ہوں گے نا, تو پھر یہ سوچ لیجئے گا کہ یہ بات اسٹوڈنٹس کو زیادہ سمجھ آ رہی ہے, باقیوں کو نہیں آ رہی, ٹھیک ہے. کیونکہ عام لوکل جو درس ہوتے ہیں وہ بالکل ڈفرینٹ ہوتے ہیں, لیکن آج میرا سٹائل ایجوکیشنل ہے, اس لیے کہ میں ایک کلاس میں بیٹھی ہوں. تو بیسیکلی جو بات مجھے بتائی گئی تھی کہ آپ لوگ سورت مومن کر چکے, بلکہ آخر کی کچھ آیتیں رہ گئی ہیں, وہ انشاءاللہ یہ ساتھی آپ کے ساتھ کریں گے. تو بجائے سے کہ آپ ایک دم سورۃ حمیم سجدہ شروع کریں, آج میں آپ کو اس کے بارے میں کچھ چیزیں بتا دوں, تاکہ پھر جب نیکسٹ ٹائم آپ اس کو شروع کریں تو مجھے یقین ہے کہ سورۃ کے دوران آپ کو یہ فائدہ ہوگا. اور مجھے امید ہے کہ آپ لوگ پچھلی سورتوں میں بھی ایسا کر چکے ہوں گے. تو بیسیکلی سورۃ حمیم سجدہ قرآن پاک کی ایک بڑی خوبصورت سورت ہے. اس کا ایک دوسرا نام سورۃ فصلت بھی ہے. حمیم سجدہ اس کو کیوں کہتے ہیں؟ کیونکہ قرآن پاک میں سجدہ نام کی دو سورتیں ہیں. یہ حمیم سے شروع ہو رہی ہے, اس لیے اس کو حمیم سجدہ کہتے ہیں. اور ایک اور سورت ہے جو رات کو نبی صلی اللہ علیہ وسلم پڑھے بغیر سوتے نہیں تھے, اس کو الف لام میم سجدہ کہتے ہیں. فصلت اس سورت کا ایک دوسرا نام ہے. یہ اللہ تعالیٰ کے پیار کی علامت ہے. دنیا میں ہمیں بھی جس سے پیار ہوتا ہے اس کے بہت سارے نام ہوتے ہیں. تو جو ساتھی پچھلے سورت مومن پڑھ چکے ہیں وہ بہت اچھی طرح سے سمجھ چکے ہوں گے کہ سورت مومن سے حوامیم والی سورتوں کا آغاز ہوتا ہے. حمیم سے شروع ہونے والی قرآن پاک میں کل سات صورتیں, سیون ڈفرینٹ سوراز ہیں, اور یہ ساری اگر ہمیں ان کا بیک گراؤنڈ نہ پتہ ہو تو بات نہیں بنتی. تو میں کوشش کرتی ہوں آپ کو تھوڑا سا ان ساتوں کے بارے میں ہلکا سا خلاصہ دوں, تاکہ آج کی ہماری اس گفتگو میں صرف آپ صورت حمیم سجدہ کو نہیں بلکہ اس سے آنے والی اگلی چھ صورتوں کو بھی سمجھ جائیں. تو بیسیکلی حمیم سے جو شروع ہونے والی صورتیں ان کو حوامیم کہتے ہیں, اور ان کو دیباج القرآن, قرآن کا باغ, یعنی کسی نے کہا کہ اگر تمہیں قرآن پاک کے باغوں میں سے گزرنا ہے تو حوامیم والی صورتیں پڑھ لو. جس میں سب سے پہلی صورت آپ لوگ پڑھ چکے ہیں, حمیم مومن اس کو کہتے ہیں, صورت نمبر 40 ہے. اور مجھے امید ہے کہ آپ نے اس کے پڑھنے کے دوران بھی اور اس سے پہلے بھی دیکھا ہوگا کہ مکہ کے آخری دور کی صورت تھی, یعنی نبی صلی اللہ علیہ وسلم کا جو مکی دور ہے اس کے تین مختلف حصے کیے جائیں تو آپ کا آخری دور جس میں حالات بہت تنگ تھے, ہر طرف مسلمانوں پر مشکلات تھیں, تو تقریباً 10 نبوی میں سورت نازل ہوئی تھی. اس سورت کا نام مومن کیوں ہے؟ کیونکہ اس میں ایک مرد مومن کا ذکر ہے جو فرعون اور موسیٰ علیہ السلام کے تناظر میں سامنے آتا ہے. اس پہ زیادہ بات نہ بھی کروں تو اگر اگلی سورت پہ چلیں تو آج ہم پڑھ رہے ہیں سورت حمیم سجدہ, 41 نمبر کی سورت ہے. یہ سورت بھی نبی صلی اللہ علیہ وسلم کے مکی دور کے آخر میں, یعنی تیسرا دور شروع ہو چکا تھا, 10 نبوی میں نازل ہوئی. جس طرح پچھلی سورت میں فرعون کی ہلاکت کا تذکرہ تھا, اس سورت میں آپ پڑھیں گے کہ عاد اور ثمود, دو پچھلی قومیں ہیں, ان کی ہلاکت کی خبر دی گئی مکہ والوں کو کہ اپنے وقت کے نبی اور رسول کو جھٹلانا کوئی چھوٹی بات نہیں ہوتی, جو قومیں ناقدری کرتی ہیں ان کا انجام کیا ہوتا ہے. اس پوری صورت کو اگر ہم دیکھیں تو اس کے کچھ حصے ہیں, یہ اگر آپ لوگ سکرین پہ تھوڑا سا نظر ڈالیں تو میں آپ کو ایک گو تھرو کراتی ہوں, بعد میں انشاءاللہ ہم اسی کے کچھ حصوں پہ ڈیٹیل سے بات کریں گے. یہ دیکھیے 54 آیتیں ہیں, مکی صورت ہے. اگر آپ دیکھیں تو اس پوری صورت میں 7 ڈفرینٹ ٹاپکس ہیں. پہلی 8 آیتوں میں تمہید اور قرآن پاک کا تعارف ہے. پھر اس کے بعد آیت نمبر 9 سے 12 تک دوسرا ٹاپک ہے توحید کے آفاقی دلائل, یعنی کائنات میں, یونیورس میں اللہ سبحانہ تعالیٰ کے ایک ہونے کے کیا کیا دلائل ہمیں دکھتے ہیں. फिर इसके बाद जो थर्ड पैराग्राफ है इसका, वो आयत नंबर 13 से लेके 18 तक है। तौहीद के तारीखी दलाइल, आफाकी क्या थे, यूनिवर्स, इन नफ़ी खल्किस समावाती वल अर्दी वख्तिलाफिल लैली वन नहार, लेकिन तारीखी दलाइल कौन से होते हैं, माजी की कौमों की कहानियाँ। इसमें आद और समूद की दास्तान का तस्करा है। उसके बाद अगर आप आयत नंबर 19 से 29 को देखें, ये है असल में जिसको आप कहना चाहिए अमूदुल सूरा, किसी सूरत का सतून। याद रखिए हर चीज़ का एक बुनियादी वसफ होता है, जैसे आप कहते हैं ना हाइप ऑफ दी उम्मा, जैसे ऊँट की कोहान होती है ना, तो हर सूरत आपने जितनी पढ़ी है और आगे भी जो पढ़ेंगे आप देखेंगे, अल्हम्दुलिल्लाह हर क्लास में हम पहले सूरत का थीम लेकर फिर उस पर चलते हैं, तो इस सूरत का जो मेन थीम नज़र आएगा वो आपको आयत नंबर 19 से लेकर 36 में आएगा। लेकिन इसके दो हिस्से हैं, 19 से 29 अल्लाह के दुश्मनों यानी आदाउल्लाह का इंजाम। हर दौर के नबी के सामने वो लोग आए जो बहुत मुतकब्बिर थे और जिनको नबी की दावत से नुकसान पहुंचता हुआ दिखता था, जिनको लगता था कि अगर इस नबी की ये दावत सच्ची हो गई तो बस हम मारे गए, तो वो चीज़ इंशाल्लाह हम इसमें देखेंगे। और पांचवा पैराग्राफ आए 30 से 36 तक होगा, मज़लूम, साबिर व शाकिर, दाई, मुबल्लिग और अहले तौहीद का अजर। इंशाल्लाह हम इन्हीं आयतों पे मज़ीद बात करेंगे इस खुलासे के बाद, लेकिन ये दोनों हिस्सों को मिला लें तो ये है आज के दौर के मुसलमानों के लिए गाइडलाइन। हर दौर में लोगों ने यह समझा कि इतना मुश्किल वक्त आज से पहले कभी नहीं आया, आज के दौर में बहुत दीन पे अमल करना मुश्किल है, लेकिन अल्लाह ताला इन दो ग्रुप हैं 19 से 36 तक, इसमें हमें दिखाएंगे कि अगर आज ये 2017 यानी 4 अप्रैल 2017 को मैं आपसे बात कर रही हूँ, आज अगर हम इन दो आयतों का रिदम समझ गए और आज उम्मत मुस्लिमा को ये की पॉइंट दे दिया, इंशाल्लाह ताला जो फितने आने हैं वो तो आएंगे लेकिन उम्मत मुस्लिमा की नस्लें बच जाएंगी क्योंकि हमने उनको पहले से इसके लिए तैयार किया होगा। फिर उसके बाद देखिए छठा पैराग्राफ आयत नंबर 37 से 48 तक है, तौहीद और आखरत के दलाइल और शिर्क का इब्ताल। यही है असल में मसला, जब तक हमारी तौहीद पुख्ता नहीं होती, हमें शिर्क और तौहीद का फ़र्क नहीं दिखता, तब तक दुनिया में मुसलमान कभी भी पनप नहीं सके। और आखिर में अब देखिएगा कि सातवां पैराग्राफ जो सूरत के एंड तक है 49 से 54 है, मुनकरीन आखरत के लिए नफ्सियाती दलाइल है। अब आप देखिए कि आपने सोचा होगा ये एक तावीज़ है, लाएँ इसको घर में डाल के जाके इसका बुजाइचा बना के लगा देते हैं, क्या ख्याल है आपको इसका प्रिंट आउट दे दूँ और आप सारे इसको तावीज़ बनाएं और गले में डालें, तो अल्लाह के दुश्मन तबाह हो जाएंगे, मुसलमानों को इज्जतें मिल जाएंगी। अफसोस यह कि आज हमने अक्सर आयतों के साथ यही किया। मैंने कभी किसी को सूरत हामीम सजदा का वजीफ़ा करते नहीं देखा, कभी मुश्किलों में इसको पढ़ते नहीं देखा, लेकिन मुझे उम्मीद है कि जब हम इस पूरी सूरत से गो थ्रू करेंगे आपका दिल गवाही देगा इस सूरत का वजीफ़ा करना चाहिए। मगर कौन सा वजीफ़ा, जो समझ सकें, जो गौर व फिक्र सकें, आप इसको इतना आम कर दें दुनिया का कोई मुसलमान ऐसा ना रहे कि जो इससे ना वाकिफ़ हो। हम अपनी नावाकफियत और अपनी कमज़ोरियों को ये नाम देते हैं। तो बहरहाल ये एक फ़्लो चार्ट था, इसके बाद आप देखिए जो बातें की गई हैं वही सारी आगे तर्जमे में है। अगर हम देखें 1 to 8 में जो तमहीद और तारुफ़ था, तो हामीम तंजीलुम मिनर रहमानिर रहीम किताबुन फुस्सिलत आयातुहु कुरआनन अरबियन लिक़ौमिन यालमून, यहाँ से ये हिस्सा शुरू होता है और इन्नल्लज़ीन आमनू वअमिलुस्सालिहाति लहुम अजरुन गैरु ममनून। आप सबका काम क्या होगा, जब आपको ये पावर पॉइंट मिलेगा आप इसमें से एक एक हिस्से का तर्जमा खुद पढ़ें। नीचे लिखा हुआ मैं नहीं पढ़ूंगी क्योंकि तर्जमा आपको कहीं से भी मिल जाएगा, लेकिन अगर आप देखें तो आपको इसमें चंद चीज़ें हैं। जहां मैं माउस रोकूंगी आप देखिएगा कि जब भी अल्लाह ताला ने, यानी मैं इसको ऊपर से पढ़ के आपको सुनाती हूँ कि नाजिल करना है रहमानुर रहीम की तरफ से वो किताब जिसकी आयात को जुदा कर दिया गया, कुरान है अरबी में उस कौम के लिए जो जानती है, यानी कुरान पाक को कभी भी अल्लाह ताला ने ये नहीं कहा कि कुरानन अजमियन, अरबी है क्योंकि जिस कौम में नाजिल हो रहा था उन्हीं के लिए ये कुरान था। इससे पता चलता है कि अगर अरब में उतरा तो अरबी में था, तो अगर आप अजम में हैं तो आपको अपनी ज़ुबान में कुरान को सीखना पड़ेगा। आज के दौर का की पॉइंट जो मुसलमानों को देने की ज़रूरत है, मैं कहती हूँ हर खुतबे में, हर वास में, हर तकरीर, हर इदारे, हर प्लेटफॉर्म से सिर्फ एक दावत आज दें। मैंने पिछले दिनों अपनी क्लासेस के दौरान इस चीज़ को काफ़ी ज़्यादा हाईलाइट किया कि अगर पूरी दुनिया के प्लेटफॉर्म्स पे जो मुसलमान हैं इस वक्त, चाहे वो अरबी हैं, चाहे अजमी हैं, किसी मसलक हैं, किसी मदरसे के हैं, आपस में एक इत्तेहाद करें एक पॉइंट पे। 2017 आज से शुरू कर लीजिए, 2018 के 4 अप्रैल तक हम किसी और मौजू पर बात नहीं करेंगे। ہم بات کریں گے توحید پہ کریں گے اور قرآن کو سمجھنے پہ کریں گے. ساری فقہیں ختم, ساری باتیں اس کو پیچھے رکھ دیجیے, عمل میں تو آ ہی رہی ہیں. لیکن آج ہوا کیا کہ ہم نے اپنی مرضی کا دین لوگوں کو دیا. لوگ فقہی سوال پوچھتے ہیں, میں کہتی ہوں آپ کو اس کا حق نہیں ہے. لوگ کہتے ہیں آپ کا مسئلہ کیا, میں کہتی ہوں اس سے آپ کو کیا فرق پڑتا ہے, جائیے آپ گھنٹے کی بات سنیے, اس میں ایک بھی فقہی بات نہیں. آج امت کو اس حصے سے توڑ دیا. اللہ تعالیٰ نے ہر صورت جو کہ عام طور پہ مکہ کے ان حالات میں نازل ہوئی کہ جہاں بہت پرسیکویشن تھا, جہاں عربوں نے بہت زیادہ ظلم و ستم کرنے تھے, تو اسی بات کو فوکس کیا کہ دیکھو تمہارے پاس ایک نبی آیا ہے. اور لوگوں نے کیا کہا, اللہ نے علم والوں کے پاس بھیجا, خوشخبریاں دینے والے اور ڈرانے والے بنا کر, لیکن فارد اکثرہم فہم لا یسمون, اکثریت نے اعراض کیا, وہ سنتے ہی نہیں ہیں. اب آپ ذرا سی اس ٹون کو تو سمجھیں. اللہ تعالیٰ کہتے ہیں نبی بھیجا بشیرم و نذیرہ, اچھے کام کرو خوشخبریاں پالو, سیدھی سی بات ہے. نذیرن برے کام کرو گے تو کیا پکڑ نہیں ہوگی؟ کیا آپ کا ملک اسکاٹ لینڈ آپ کو کھلا چھوڑ دیتا ہے؟ اوور سپیڈنگ کریں چھوڑ دے گا, ٹیکس نہیں دیں گے تو چھوڑ دے گا؟ یہی بات نبی نے کہی, لیکن لوگ کیا کرتے, فارد اکثرہم فہم لا یسمون. خود سے پوچھئے, واللہ آج پہ آ جائیے, آج اکثریت کا کیا حال ہے؟ کیا وہ اس قرآن کو سنتی ہے؟ یہ نبی موجود ہے, لوگ کہتے ہیں اللہ کے نبی ہوتے بس ہم نے تو متقی بن جانا تھا, ہم بھی ابو بکر کی طرح صدیق بنتے, واللہ ہی ہم نے رسوا شرمندہ اور ذلیل و خوار ہو جانا تھا اگر ہم نبی کے دور میں ہوتے. یہ تو اللہ کا اتنا کرم ہے ہمارے اوپر کہ ہمیں بعد میں پیدا کیا, نہ اچھوں میں نہ بروں میں ہے. تھوڑے سے نیک ہوتے ہیں بڑے اچھے مشہور ہو جاتے ہیں, لیکن نبی کے سامنے جو لوگ نہیں سنتے تھے وہ آج بھی نہیں سنتے, اور جنہوں نے نبی کے دور میں سنا تھا آج بھی وہ سن رہے ہیں الحمدللہ. اور آپ دیکھیے ذرا تکبر والا جملہ, وقالوا قلوبنا فی اکنا, اور وہ کہنے لگے ہمارے دل پردوں میں پڑے ہوئے ہیں. یہ تکبر کا جملہ ہے. مما تدعونا الیہ, جس کی طرف تو بلاتا ہے ہم نہیں سمجھتے. آج لوگ نہیں کہتے, ہماری تو ویو لینتھ ہی نہیں ملتی. یہ مولوی پتہ نہیں کس دور کی باتیں کرتے ہیں, چودھویں صدی آ گئی یہ آج بھی وہی چیزیں لے کے رٹی رٹائی کر رہے ہیں. کیا آج وہ واضح نہیں ہے جو کہ اکبر نے جس چیزوں کو پریشان کر دیا تھا کہ اللہ کا دین 1000 سال کے لیے آیا تھا, ختم ہو گیا. دین اکبری اس نے بھی ایجاد کیا تھا جس میں شراب حلال تھی, جوا حلال تھا, سور کا گوشت حلال تھا, زنا بدکاری حلال تھی, اور لوگ اس کو ذل الہی سمجھ کر نعوذ باللہ اللہ کا سایہ کہہ کر سجدے کرتے تھے. کہانی آپ نے پڑھی ہوگی, ہسٹری کی باتیں. تو یاد رکھیے کہ اکثر لوگ جب ان کی خواہشوں پہ چوٹ پڑتی ہے تو وہ یہ بات کہہ کر ٹال دیتے ہیں کہ ہمیں نہیں تمہاری باتیں سمجھ آتی. انہوں نے یہ کہہ دیا ہمارے دل پردوں میں, وفی اذانینا وقر, ہمارے اذکانوں پہ بڑا بوجھ پڑتا ہے بھائی. جیسے آج لوگ کہتے ہیں بند کرو اس کو کچھ اور لگاؤ, یہ ہم سے باتیں نہیں سنی جاتی. یعنی جس دل میں تکبر ہوتا ہے, جو سننا نہیں چاہتا, اس کو قرآن کا ایک لفظ نہیں اچھا لگتا, وہ بوجھل دل سے سنتا ہے. آپ اپنے دلوں کی کیفیت چیک کیا کریں جب آپ اللہ کے کلام کی محفل میں ہوتے ہیں, کیا دل خوشی سے اچھل رہے ہوتے ہیں؟ سورۃ نحل میں آپ پڑھ کے آئے ہوں گے وہ آیت کہ ایمان والے تو کہتے ہیں ہمارا رب حسنہ کے حسنہ سے سوا کچھ کہتا ہی نہیں ہے, اور جن کا دل نہیں ٹھکا ہوتا وہ کہتے ہیں چھوڑو بیکار باتیں. بہرحال پھر فرمایا بیننا و بینک حجاب, لو تمہاری ہماری بات ہی نہیں ملتی. حجاب کیا؟ آج ہم نے بھی دو ہی ٹرمز بنائی ہوئی ہیں, ملا اور مسٹر. ملا صاحب کی بات مسٹر کو سمجھ نہیں آتی, مسٹر صاحب کو مولوا کی نہیں آتی. وہ کہتے ہیں دیکھ لو, صاف دیکھیے ہمارے تمہارے بیچ میں بیریئر ہے. حجاب کیا ہوتا ہے بیریئر؟ آج آپ سچ بتائیں, واللہ ہی میں صرف دل پہ ہاتھ رکھ کے یہ بات کہوں تو کہہ سکتی ہوں, آج اگر ابو بکر صدیق یا عمر یا علی یا عثمان رضی اللہ عنہم اجمعین, ان میں سے کوئی ایک ستارہ دنیا میں آ جائے, جس حال کھلیے جس طریقے سے وہ اللہ کے نبی کے دور میں ہوتے تھے, اگر آج آ جائے تو کیا ہماری نسلیں ان کو ایکسیپٹ کریں؟ لوگ ان کو ایک سکسیزفل پرسن کہیں گے؟ لوگ ان کو رول ماڈل بنائیں گے؟ وہ کہیں گے یہ کیا, نہ سوٹڈ نہ بوٹڈ, نہ ان کا حال نہ حلیہ, یہ تو بہت پینڈو ٹائپ لوگ لگ رہے ہیں. آج سنتوں میں ملوث کوئی شخص ہمارے سامنے آ جائے, میں کہتی ہوں ان کو چھوڑ دیجئے, وہ تو جب آئیں وہ تو نہیں آ سکتے, ہمارا ایمان ہے نہیں آئیں گے. آج کیا حال ہوتا ہے؟ آج آپ کسی کو شرعی حجاب میں دیکھیں, کسی مرد کو شرعی حال حلیے میں دیکھیے, آج آپ اس کو داڑھی سے مزین دیکھیے, آج آپ اس کو سنتوں پہ عمل کرتا دیکھیے, کتنے لوگ اس سے متاثر ہوتے ہیں. آج ہم پھر اسی جہالت کے دور میں کھڑے ہیں جہاں اس وقت کے یہ قرآن پاک نازل ہو رہا تھا. اللہ تعالیٰ کہتے ہیں فام علنا عاملون, بس عمل کرو ہم بھی عمل کرنے والے ہیں. کل انما انا بشر مثلکم یوحى الی انما الہکم الہ واحد, کہہ دیجئے کہ میں تو بشر ہوں تم جیسا, میری طرف وہی کی جاتی ہے, اور وہ کیا ہے کہ نہیں ہے کوئی الہ مگر ایک الہ. کرو کیا؟ فاستقیم الی. یہاں ہائی لائٹ کیجئے, اس پوری سورت کا تھیم پوائنٹ استقامت فی الدین ہے. इन्नल्लज़ीना क़ालू रब्बुना अल्लाह, सब कहते हैं करो क्या, फस्तकीमु इलैह, आज मुझे आपको भी यही करना है, अपने दीन पे फर्म हो जाएं, जम जाएं अपने दीन पे, और वस्तग़फिरू, अपने गुनाहों की माफ़ी मांगें। और साथ ही कह दिया वबैलुल लिल मुशरिकीन, मुशरिकों के लिए वैल है, अल्लज़ीना ला यूतूना ज़का। ज़रा रुकिए, हमने मुशरिक लफ्ज़ पढ़ा, हम खुश हो गए, हाँ मुशरिकीन मक्का और मुशरिकीन अरब और फलां। हम आज के दौर में मुशरिक किसको कहते हैं? जो शिर्क करता है, और हमारे ख्याल में शिर्क होता है किसी बुत के आगे सजदा करने से। इस आयत को गौर से देखिएगा, मुशरिक कौन है? अल्लज़ीना ला यूतूना ज़का, हाईलाइट कर ले, नुक्ता लिख ले, रेफरेंस लेके जाएं कि ज़कात ना देने वाला मुशरिक होता है। कहाँ लिखा है? हामीम सजदा के ये शुरू में लिखा है, वहुम बिल आखिरतिहुम काफिरून, और आखरत के साथ वो इनकार करते हैं। आप देखिए कैसे लोग जिनको ये बातें पढ़ाई जाती थी, जिनको बताई जाती थी, इसलिए उनके दिल में सुलाख की तरह गुजरती थी। ये तो बहुत जजमेंटल कुरान है, ये कुरान तो हमारा पता नहीं जीना तो ऊपर कर देगा, इसको तो पता नहीं, हमें खुशी नहीं देखना। आज भी कई बिगड़े हुए मुसलमान मुंह भर भर के इस्लाम के बारे में यही कहते हैं। आज भी दोबारा वही चेहरे हमें मीडिया के थ्रू दिखाई देने लग गए कि जो उस दौर के नज़र बिन हारस और वलीद बिन मुगीरा जैसे काम करते हैं। फ़र्क सिर्फ इतना है कि आज नाम बदल गए, आज उनको लोग बहुत कामयाब कहते हैं क्योंकि वो अपनी बात अच्छे तरीके से पेश कर सकते हैं। तो अब देखिए कितने पूरे हिस्से का खुलासा क्या निकला कि इस कुरान की कदर करो। ये कोई छोटी किताब नहीं है जिसको तुम्हें दिया गया, ये कोई भिखारी की सदा नहीं है, ये बहुत बड़ी हस्ती की बात है। और दूसरी बात इस हिस्से से ये पता चली कि जो दिल बंद करके कुरान सुनने आएगा उसको कभी नहीं मिलेगा। एक इंसान हाफिज़ हो सकता है, आलिम हो सकता है, मुअल्लिम हो सकता है, मुअज़्ज़िन हो सकता है, लेकिन लाजमी नहीं कि वो मोमिन भी हो, वो मुत्तकी भी हो, और वो जन्नती भी हो। ये लुबादे हैं मुख्तलिफ़ किस्म के। तो आपके मेरे लिए इसमें अपने लिए मांगने वाली चीज़ है कि अल्लाह हमें ऐसे लोगों में ना कर। किन में कर? इन्नल्लज़ीना आमनू वामिलुस्सालिहात, बेशक वो लोग जो ईमान लाए और अमल किए साले, लहुम अजरुन गैरु ममनून, उनके लिए अजर है ना ख़त्म होने वाला। ज़रा सा रुकिए इस पर, कितने साल की ज़िंदगी आपकी मेरी? बहुत भी जियेंगे तो 60-70, 70 से ऊपर चले गए 80। 80 के बाद तो लोग खुद रास्ता देखने लगते हैं कि अल्लाह इन पर रहम कर दे, यानी हम पे भी करे तो इन पे भी करे, थक गए खिदमत कर कर के इनकी, कितना जिएंगे। लेकिन अजर कितने? गैर ममनून। गैर ममनून का लफ्ज़ बहुत खूबसूरत है, वो इधर तो हम नहीं कर सकते डिस्क्रिप्शन, लेकिन एहसान को कहते हैं, बोझ को कहते हैं। ये जो मन होता है ये भी यही है, ना ख़त्म होने वाला अजर है। क्या मेरे आपके लिए ये डील काबिले तवज्जो नहीं है? 60-70 साल की ज़िंदगी में अमल कर लो और हम फीहा खालिदून, कभी ख़त्म नहीं होगा। आज चंद साल की ख्वाहिशों पे हम अपनी आखिरत दाव पे डाल दें, आज हमसे चंद दिन का सब्र ना हो और वहाँ जाके हम अल्लाह ताला की नज़रों में क्या हो जाएं, ये हम सब जानते हैं। तो यहाँ ये बात कहकर खुशखबरी दिला दी हमें आपको कि हम अपने आप को अल्लाह के रास्ते में लेकर चलें। अब आप देखिए कि यहाँ से आयत नंबर 9 से 12 है, ये पहले हिस्से में मैंने आपको सिखाया कि आप ख़ुद कैसे पढ़ेंगे, अब आप बाकी चीज़ें खुद पढ़ते जाएँगे। देखिएगे आयत नंबर 9 से 12 तक तौहीद के आफाकी दलाइल है, जिसमें आप देखिए ज़मीन व आसमान के दो दिनों में पैदा करने की बात है, फ़ी यौमिन, फिर उसके बाद कहा कि तुम फिर भी अल्लाह का शरीक बना लेते हो, फिर आप देखिए वजाला फ़ीहा रवासी या मिन फौकीहा, ज़मीन पे पहाड़ों को जो लगा दिया, फिर फरमाए बारक फ़ीहा, उसके अंदर बरकतें रख दी, वक़द्दर फ़ीहा क़वातहा, फिर उसके अंदर उसकी कुव्वतें डाली, ऑयल डाल दिया, सोना डाल दिया, चांदी डाल दिया, क्या कुछ ज़मीनों में अल्लाह ने रखा। और ये सब कितने दिन में हुआ? फ़ी अरबाती अय्याम, 4 दिनों में ये हुआ। इतनी बड़ी कुदरत है उसकी, हम एक घर बनाना चाहें कितने साल लगते हैं, तो अल्लाह के साथ तो हमारा कोई मुकाबला ही नहीं। फरमाया कि ये सब कुछ बना के क्या किया? सवाल लिसाइलीन, ये जो है अल्लाह ताला की चीज़, ये सब काम 4 दिन में हो गए। और सब जो सवाल करते हैं उनको इस चीज़ के अंदर अल्लाह ताला बताते हैं कि देखो तुम क्या अल्लाह की कुदरतें पूछते हो। फिर इसके बाद देखिए आसमानों की बातें, सुमस्तवा इलासमा, यानी सिर्फ 4 आयतें, 9, 10, 11 और 12, आप देखिए ज़मीन आसमान के बनने की बातें, आसमानों के ऊपर बुलंद होने की बातें, और साथ ही साथ आगे का जिक्र भी कर दिया कि एक दिन आएगा या पहले गुजर गया कि आसमान दुखान था। ये बास कहते हैं दुनिया बनने के वक्त की बात है, बास कहते हैं क़यामत की बात है, बस कुछ और भी इसकी तावील करते हैं, लेकिन आप देखिए कि बड़ी बड़ी कुदरतें हैं। इतनी बड़ी ज़मीन व आसमान बनाई, फ़काल अल्लाह वलिल अर्दी, कहा उसको और ज़मीन को, आतिया तवन औ करहन। अब इस पर रुके, ये है मेरे आपके अमल की बात। ज़मीन आसमान कितने बड़े हैं, اللہ تعالیٰ قرآن میں خود بھی پوچھتے ہیں کہ تمہاری تخلیق زیادہ بڑی چیز ہے یا زمین و آسمان کی، ہمارا کوئی مقابلہ ہے؟ لیکن اتنی بڑی زمین و آسمان کو اللہ نے بنایا، اور ساتھ ہی پوچھا بتاؤ کہ تم آتے ہو خوشی سے کہ نہ خوشی سے، یہ ہے اطاعت اور سبمیشن، خوشی سے آتے ہو کہ نہ خوشی سے، مراد یہ کہ آنا تو پڑے گا، تو بتاؤ پھر فورسڈ ہو کہ تم اپنی مرضی سے، چوائس سے؟ دونوں کا جواب سن لیجیے، قال اطعتین طاعین، ہم دونوں اللہ تیرے آگے فرما برداروں کی طرح، آخری پاروں میں نہیں آتا وإذا الأرض مدت، زمین کھینچ دی جائے گی، آپ دیکھیے کہ زمین و آسمان اتنے بڑے ہیں، آپ کہتے ہیں ان کو عقل نہیں ان کو ہوش نہیں، سورت بنی اسرائیل میں آپ پڑھ کے آئے ہیں کہ اللہ تعالیٰ کہتے ہیں ہر مخلوق اللہ کی تسبیح کرتی ہے، تم نہیں جانتے ان کو پتہ، آج بھی یہ زمین آپ کے میرے پرنٹ لے رہی ہے، جن کرسیوں پہ آپ بیٹھے ہیں ہو سکتا ہے ایک ہفتے بعد آپ کو یاد بھی نہ رہے کہ ایگزیکٹلی کہاں بیٹھے تھے، لیکن زمین نے پرنٹ لے لیا، آسمان نے لے لیا، ان میں سینس بھی موجود ہے، قیامت کے دن یہ بولیں گی، کیا کہے گی، یوم ازن تو حدیث اخبار رہا، تو یہاں سے پتہ چلتا ہے کہ زمین و آسمان میں سینس ہے، آپ اور میں اپنے لیے پوچھتے ہیں، ہم اتنے چھوٹے ہو کے اللہ کی نافرمانی کیوں کرتے ہیں، ہم سے اللہ کے چھوٹے چھوٹے حکم بھی نہیں مانے جاتے، بڑے ہم کیا مانیں گے، جتنا بوجھ زمین پہ رکھا ہوا ہے، آپ سچ بتائیے، اگر زمین اللہ کے آگے تائین بن کے نہ کھڑی ہوتی تو کیا اتنا بوجھ رکھتی، الٹ کے مارتی، کہتی اللہ اٹھا میرے اوپر سے میں تھک گئی ہوں، اور آسمان اتنا اوپر ہے وہ تکبر نہ دکھاتا کہ میں تو اتنا بڑا ہوں، اللہ سبحانہ تعالیٰ کہتے فقداہن، تب اس نے ان کو مقرر کر دیا، ان کا کام بانٹ دیا، سب سماوات فی یومن، دو دنوں میں سات آسمان بھی بنا دیے، پہلے زمین بنی، یہ پورا آپ کو وہ بریک ڈاؤن دکھایا جا رہا ہے کہ فی ستت ایام، کیسے چار دنوں میں زمین پہاڑ سب کچھ بن گیا، اور دو دنوں میں ساتوں آسمان بن گئے، واؤخا فی کلی سمائن امرہا، پھر ہر آسمان کو اس کا کام بانٹ دیا، اب یہ میرے آپ کے لیے بھی اس میں عمل کی بات ہے کہ جب یہ ٹائم مینجمنٹ بھی ہے اور آرگنائزیشن بھی ہے، لوگوں کو اگر آپ ان کے حصے کا کام نہیں دیں گے تو یاد رکھیے زیادہ دیر وہ آپ کے ساتھ کام نہیں کریں گے، بعض لوگوں کے پاس کوئی بھی ورک مینجمنٹ نہیں ہوتی، بعض مائیں شکوا کرتی ہیں میری بیٹیاں کام نہیں کرتی، لیکن میں نے کلوزلی دیکھا ہے کہ مائیں کام کرنے نہیں دیتی، بعض ساسیں شکوا کرتی ہیں بہویں کام نہیں کرتی، لیکن بہوؤں کو ساسیں کرنے کہاں دیتی ہیں، اتنے تو ان میں نقص نکلتے ہیں، اتنے تو ان کو ان پہ غصہ آتا ہے، اللہ تعالیٰ کہتے ہیں میں نے آسمانوں کو ان کے کام دیے، کب سے دنیا بنی آج تک دیکھیے کیا آسمان نے کبھی انکار کیا کہ میں اب بارش نہیں برسا سکتا، یہ ستارے میرے اوپر سے اتارو، سارے اپنا کام کریں، وزینت سما دنیا بھی مسابیہا، اور آسمان دنیا کے اوپر ستارے بھی ٹانک دیے، خوبصورت کر دیے، وحفظاً، اور شیطانوں سے بچانے کا راستہ بھی، ذالک تقدیر العزیز العلیم، یہ ہے ایک بہت قدرت والے کی کاریگری، ذرا سا اللہ کو سوچیے، دو تین دن پہلے میں ایک ماں کے ساتھ تھی، تو ماں سے مراد کے اس کے بچے ہیں چھوٹے، تو میرے سے بات کر رہی تھی، کہنے لگی میرے بچے نے مجھ سے ایک سوال کیا، ماں بتا رہی ہوگی اللہ میاں ہوتے ہیں، اور اس نے اپنے اینگل میں بتایا اللہ جی ہوتے ہیں، ہمارے بالکل پاس ہوتے ہیں، ہمارے قریب ہوتے ہیں، تو پھر معصوم سا بچہ تھا 4 سال کا، اس نے سوال کیا کہ ماما اللہ تعالیٰ کے ہاتھ ہوتے ہیں، اللہ تعالیٰ کی آنکھیں ہوتی ہیں، ایسی باتیں کی، تو مجھے کہنے کہ میں اس کا کیا جواب دوں، تو میں نے کہا کہ سسٹر میری نظر میں آپ نے ٹھیک نہیں کہا، اب آپ سمجھیے، آپ سب جو مائیں ہیں وہ بھی سمجھیں، اور ہم سب اپنے لیے، جب آپ یہ کہتے ہیں نا کہ اللہ ہر جگہ ہے، تو آپ مجھے بتائیے جو ہر چیز ہے، اب آپ ادھر ہیں تو میں آپ سے کہوں کہ آپ کے ساتھ یہاں 200 اور بھی عورتیں بیٹھی ہیں، اٹس اوکے، لیکن میں آپ سے کہوں صدر اوباما بھی ادھر ہے تو ایک الگ چیز ہوگی نا، میں نے کہا کبھی بچوں کو یہ مت کہیں کہ اللہ ادھر ادھر گھوم رہا ہے، بڑا ڈیویلی ہوگا، میں نے کہا آپ اگلی دفعہ کہیے گا بیٹا اللہ تعالیٰ ساتویں آسمان پہ ہیں، بہت اوپر ہیں، ہم ان کو دیکھ بھی نہیں سکتے، لیکن ان کو وہاں سے ہم دکھتے ہیں، اور وہاں سے وہ ہمیں سنتے ہیں، اور وہاں سے ہمیں جانتے ہیں، تین ہی صفات ہیں نا، السمیع البصیر اور العلیم، تو میں نے اس کو بتایا کہ آپ بچے کو جب یہ بات بتائیں گے نا تو اس کا دل کھل جائے گا، کہتی مجھے ہی سننے میں ایسے فیل ہو رہا ہے کہ اللہ تعالیٰ بہت بڑے ہیں، تو یقیناً میں بھی بچوں کو ایسے بتاؤں گی، کیا آپ کو یہ صرف تین آیتیں پڑھ کے کچھ اللہ کی توحید اور اس کی آفاقی دلائل پہ غور و فکر ہوا، اور یاد رکھیے یہ خلاصے ہیں جو قرآن سے آپ کی دوستی کراتے ہیں، ہم جتنا اپنے رشتہ داروں کو جانتے ہیں نا اس سے زیادہ ہمیں قرآن کی آیتوں کو جاننا چاہیے، ابن مسعود کہا کرتے تھے کہ میں تمہیں ہر آیت کے بارے میں بتا سکتا ہوں، کب نازل ہوئی، صبحوں میں، شام میں، رات میں، دن میں، آپ کو پتا یہ بانٹ ہے، الحمدللہ ہماری جو کلاس تھی پھر یہ ابھی لائف چل رہا ہے، تو ساری آیتوں کی قسمیں لکھائی تھیں، عموماً تو مکی اور مدنی کی بات کرتے ہیں نا، لیکن آپ کو پتا کہ گرمیوں کی آیتوں کے الگ نام ہیں، سردیوں کی آیتوں کے الگ نام ہیں، سفری آیتیں، خضری آیتیں، آپ پڑھیے سیوطی صاحب کی بہت پیاری کتاب الاعتقان، اس کا اندر ساری باتیں لکھی ہوئی ہیں، تو کہنے کا مطلب ہے کہ صرف 4 آیتیں، اب آگے دیکھیے آیت نمبر 13 سے 18، توحید کے تاریخی دلائل، عاد اور ثمود، आप देखिए, अब फाइना रदू कौन, ये मक्का वाले बहुत बड़े बनते हैं। फकुल, अगर ए नबी ये अगर मुंह फेरते हैं, इराज करते हैं, फकुल अनजर तुकुम साइकतम मिसल साइकति आदम व समूद, तो कह दीजिए कि मैंने तुमको डरा दिया उस साइका से, उस बिजली से जो आद और समूद पे थी। आप इंशाल्लाह जब इस सूरत की तफसीर पढ़ेंगे, आप ये वाक्य आपकी टीचर्स आपको सुनाएंगी कि कैसे एक काफिर अल्लाह के नबी के पास झगड़ने आया था, बड़ा सरदार था, लेकिन जूँ ही अल्लाह के नबी ने ये आयतें पढ़ी तो वो तो दंग रह गया और कहने का बस 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 हमें और बातें ना बताओ। तो याद रखिए कि पिछली कौमों की मिसालें दी गई, क्या किया था उन्होंने, आप इसके टेक्स्ट पे नज़र रखिए। इस जात हम रसूल मिन बैनी अयदीहिम व मिन खल्फिहिम, जब आए उनके पास उनके रसूल उनके आगे से और उनके पीछे से, और रसूलों ने क्या कहा, अल्लाह ताबुदू इल्लल्लाह, नहीं इबादत करो मगर अल्लाह की। यहाँ रुकिए, रसूलों ने सबसे बुनियादी नुक्ता क्या छेड़ा, हलाल और हराम का, फिकी बहसों का, प्लस माइनस का, अल्लाह ताबुदू इल्लल्लाह। वल्लाही एक साल तक उम्मत को सिर्फ ये सबक सिखाइए, अल्लाह ताबुदू इल्लल्लाह, उसके लिए अल्लाह की बड़ाई दिल में आ गई, सारे हुक्म आसान होंगे। जिसको आप बड़ा मान लेते हैं ना, उसकी बात मानना कोई मुश्किल नहीं होता। मसला क्या कि अभी हमारे बच्चों ने अल्लाह को बड़ा ही नहीं माना और हम कहते हैं अल्लाह की बातें मानो। तो यहाँ यही बताया गया कि नबियों का मैसेज यही था कि तुम ना इबादत करो मगर अल्लाह की। قَالُوا لَوْ شَاءَ رَبُّنَا لَأَنزَلَ مَلَائِكَةً, अब देखिए मुँह मारी कर रहे हैं, रसूल को कहते हैं अच्छा अगर अल्लाह ने नाजिल ही करना था हम पे तो फरिश्ते को करता, यानी तू क्यों इंसान बन के हमारे बीच में आ गया। फ़ाइन्ना बीमा और सिल तुम भी ही काफिरून, सोचिए इतने कड़वे जुमले कोई बोलता है। आप जाएं दर्स देने, बड़े प्यार से या बड़े मान से गए कि आगे पता नहीं लोग क्या फूलों के हार लेके खड़े होंगे, और वहाँ खड़े लोग कहते जी हम नहीं आपसे सुनते, हम नहीं आपको मानते। मेरा नहीं ख्याल हम दोबारा जाएंगे अगर हम अल्लाह के लिए नहीं अपने लिए जा रहे हैं। हम कहेंगे खबरदार लोगों को तो शौक नहीं, ये तो मुनाफिक हो गए। ये नबियों को सामने खड़ा करके लोग कहते थे इन्ना बीमा और सिल तुम भी ही काफिरून, जो तुम कहते हो नहीं मानते हम, जाओ कर लो जो करना है। कितना उनका सब्र था और कितनी उनकी बड़ी बात थी। अब आगे मिसाल दी गई है, फम आद उन फस तक बरूफिल अर्दी बगैर हक, वो जो थे आद उन्होंने तो नाहक तकबर किया। नाहक क्यों किया, है किसी को दुनिया में हक तकबर करने का, किसको हक है, एक हस्ती को हक है सिर्फ तकबर का, और वल मुतकब्बिर है उसका किबर सच्चा है। देखिए तकबर बुरी बात नहीं है, किबर से है, किबर अच्छाई को कहते हैं, बड़ाई को कहते हैं। तो मुतकब्बिर बड़ा खूबसूरत लफ्ज़ है, किबर वाला, बड़ाई चाहने वाला। पर मसला क्या है कि इंसानों में से किसी, चाहे शद्दाद है या हमान है या फिरौन है, उसको हक नहीं कि बड़ा बने। अल्लाह को हक है, अल्लाह के लिए सिफत है। मैंने अस्माउल हुस्ना में जब ये अलमुतकब्बिर पढ़ाया फिर मुझे पहली दफ़ा समझ आया, वरना मैं सोचती थी अलमुतकब्बिर जिस दिन मैं क्लास में पढ़ाऊँगी गिल था, क्योंकि लफ्ज़ अच्छा नहीं है। अब मैं अल्लाह को अलमुतकब्बिर कहूँ, लेकिन जब पढ़ा और पढ़ाया तो फिर समझ आया कि अल्लाह तू है अलमुतकब्बिर, तुझे हक है, तुझे सजता है, हमें सजता नहीं है। वो कहते हैं ना कि कौवा चला हंस की चाल अपनी भी भूल गया, तो अल्लाह को जो चीज़ सजती है वो हमें नहीं सजती। और इस पर वो हदीस कुदसी आपने कई बार सुनी होगी कि अलकिबरू रिदाई, तकब्बुर मेरी चादर है, जिसने मुझसे छीननी चाहिए मैं उसको रुस्वा कर दूंगा। आदि कौन थे, कौम आद का एक जुर्म कोई आप में से बता दे, शिर्क तो था ही सबका, बड़ा जुर्म क्या था, यानी वो अपने नाम की यादगारें कायम करते थे। आज हम मुसलमान क्या हैं, आप देखिए कि अल्लाह ताला ने उनकी ये बात की, वक़ालू मन अशद्दु मिन्ना कुव्वा, उन्होंने कहा कौन हमसे ज़्यादा शदीद है कुव्वत में। अशद्दु कुव्वा का इंग्लिश तर्जमा क्या होगा, सुपर पावर है कोई हमसे बड़ी ताकत। उनको क्या पता था, अवलम यरौ अन्नल्लाह अल्लज़ी खलक़हुम हुवा अशद्दु मिन्हुम कुव्वा, क्या उन्होंने नहीं देखा कि बेशक अल्लाह वो जिसने उनको पैदा किया वो है ज़्यादा कुव्वत में उनसे। वो तो अलकवी भी है, वो अलमुतकब्बिर भी है। तो इनको ये भूल जाता है कि इनसे ऊपर भी एक ज़ात है। वकानु बिआयातिना यजहदून, ये हमारी आयतों का इनकार करते हैं। क्या हुआ ऐसे लोगों का अंजाम, अब देखिए पिछले दौर के मुतकब्बिरीन को तो फौरन सजा मिल जाती थी। कैसे, फ़रसलना अलैहिम रीहन सरसरन फिल अय्याम नहिसात, हमने उन पर एक ऐसी हवा भेजी मनहूस दिनों में, लिनुज़ीक़हुम अज़ाब अल-ख़िज़्य फिल हयातिद दुनिया, ताकि हम उनको दुनिया की रुसवाई का अजाब भी चखाएँ, वला अज़ाबुल आख़िरति अख़्ज़ा, और आख़िरत का अजाब तो ज़्यादा रुसवा करने वाला है। हिज़्ज़ का लफ्ज़ आपने अक्सर पढ़ा है ना कुरान में, तो अख़्ज़ा अकबर अफ़अल असगर सुपरलेटिव है, यानी उससे ज़्यादा रुसवाई का किसी और पर अजाब नहीं आएगा। और वहम ला युनसरून, यहाँ पे आप देखिए कौम आद की बात पूरी हुई। कौम आद के बचे हुए अच्छे लोग, ये बड़ा अहम नुक्ता है, आपने नबियों के किस्से तो बहुत जगह पढ़े हैं और आगे भी पढ़ेंगे कि कौम आद के नेक लोगों में से कोई बचा था ना, उन्हीं के अंदर से फिर बुरी नस्लें पैदा हो गईं तो कौम सबूत के लोग बन गए। बात समझे, अच्छे अच्छे लोगों की औलादें दीन में बिगड़ जाती हैं। کل کے بچے ہوئے لوگ آج کے پکڑے ہوئے لوگ بن گئے. اللہ تعالیٰ کہتے فَحَدَيْنَا هُمْ, اس پہ رکھیے گا, چند سیکنڈ لیں صرف وقت کے حساب سے. بس ہم نے ان کو راہ دکھائی, ہم نے ان کو ہدایت دینا چاہی. کیسے دی؟ نبی بھیجے, کتابیں بھیجیں, اللہ نے اپنا پیغام دیا. لیکن فَاسْتَحَبُّ الْعَمَى عَلَى الْهُدَى, میرا تو دل کرتا ہے اس آیت پہ رو. آج امت مسلمہ میں سے اکثریت کا یہی حال ہے کہ اللہ نے ہمیں ہدایت نہیں دی, اللہ نے ہمیں اپنے پیارے نبی کی امت نہیں بنایا, کیا اللہ تعالیٰ نے ہمیں قرآن پاک جیسا معجزہ نہیں دیا. لیکن آج اکثریت کا کیا حال ہے؟ فَاسْتَحَبُّ, محبت ہے ان کو کس چیز سے؟ عامہ, اندھا رہنے سے. علی الہدا, آج ہدایت چھوڑ کے لوگ کدھر جانا پسند کرتے ہیں؟ آج مسجدوں, مدرسوں, دین کی جگہوں سے زیادہ کہاں رش ہے؟ آج دنیا کی تعلیم 20 سال 15 سال, پھر اسپیشلائز, پھر اس کے بعد, اور دین آتے ہی پوچھتے ہیں کب فارغ ہو جائیں گے, کتنے دن کا کورس ہے, آٹے چاول کی طرح تولتے ہیں, کتنے دن رہ گئے, کتنے پیچھے تھے. یہ قوموں کی تباہی کی علامت ہوتی ہے. افسوس کی بات ہے کہ آج ہم علم دوست نہیں رہے, آج ہم بھی ہدایت کے بدلے میں عام آ ہے. نتائج دیکھ لیجیے. فَخَذَتْ هُمْ صَاعِقَةُ الْعَذَابِ الْهُونِ, فَخَذَتْ هُمْ صَاعِقَةُ الْعَذَابِ الْهُونِ بِمَا كَانُوا يَكْسِبُونَ, بس ہم نے پکڑ لیا ان کو عذاب کی بجلی سے جو رسوا کرنے والی تھی اس کی وجہ سے جو کہ وہ کمائیاں کرتے تھے. وَنَجَّيْنَا الَّذِينَ آمَنُوا وَكَانُوا يَتَّقُونَ, پچھلے پیراگراف کے آخر میں کیا جملے آئے تھے یاد ہے؟ اِنَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ, یہاں کیا آیا ہے؟ كَانُوا يَتَّقُونَ, ایمان کے ساتھ عمل صالح اور ایمان کے ساتھ تقویٰ, یہ ہیں وہ چیزیں جو قوموں کو بچاتی ہیں. اب آپ دیکھیے کہ آج کے دور میں کیا آپ کے اور ہمارے لیے ان چیزوں کو سمجھنا کوئی مشکل ہے؟ یہ تو میں کہتی ہوں کہ اللہ کا احسان ہے, اس نے ہمیں نبی صلی اللہ علیہ وسلم کی امت میں بنایا, اور آپ کی امت کے لیے دعا ہے. آپ نے 3 دعائیں مانگی تھی جس میں اللہ تعالیٰ نے 2 قبول کر لی تھی, 1 قبول نہیں کی. اور وہ دعا کیا تھی جو قبول ہو گئی؟ الحمدللہ کہ اللہ میری امت پہ عذاب استحصال نہ آئے. استحصال سواد سے لکھتے ہیں, جڑ کاٹنے والا, یعنی ایک بھی نہ بچے. آپ کی امت کو پوری کو تباہ نہیں کیا جائے گا. آج دیکھیے اتنی مستیوں کے باوجود کھا رہے ہیں, پی رہے ہیں, موجیں, مستیاں, یہ دعا لگی ہوئی ہے, ورنہ پچھلی قوموں کے اوپر اللہ کی پکڑ دوسری تھی.